FM, Radio Very FM. Radio Very FM, Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz. सुनको भाव बढेपछि सुर्खेतका सुनचाँदी पसल सुनसान व्यापार ठप्प भएको व्यवसायको भनाई।
भ्रष्टाचार गरेको आरोपमा सुर्खेतको सिम्ता गाउँपालिकाका सब इन्जिनियर सहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता।
बाँकीमा राजनीतिक आडमा वन अतिक्रमण हुँदा समस्या भएको वन कार्यालयको भनाई। सुदूरपश्चिममा मौलिक पर्व गौराको रौनक सुरु।
र एबीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले आज दोस्रो खेल मालदिवसँग प्रतिस्पर्धा गर्ने। नेपाललाई सेमी फाइनल पुग्न जित्नै पर्ने दबाव। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतको सिम्ता गाउँपालिकाका सिभिल सब इन्जिनियर शिवशंकर पोखरेल सहित पाँचजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर नवीन शर्मा सहित पाँचजनालाई मुद्दा दायर गरिएको बताउनु भएको छ। देउली शिर्पा काफलकोट हुँदै जितेजुवा जोड्ने सड़क उपभोक्ता समितिका अध्यक्ष भुवान सिंह ठकुरी, कोषाध्यक्ष टीका ओली र सचिव नन्द सिंह ठकुरी विरूद्ध मुद्दा दायर गरिएको हो। अख्तियारका अनुसार उनीहरूले सड़क निर्माणमा बदनियतपूर्वक ट्र्याक ओपनिङ नगरेको पाइएकाले उनीहरू विरूद्ध मुद्दा दर्ता गरिएको बताउनुभयो। बढी मूल्य पर्ने वस्तुमा पनि बढी परिमाण देखाई कार्य सम्पन्न प्रतिवेदन तयार पारी पेश गरेको पुष्टि हुन आएकोले मुद्दा दर्ता गरिएको जनाइएको छ। उनीहरू विरूद्ध 456,000 बढी रकम भुक्तानी दिएको भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ। उनीहरूलाई बिगो बोमोजिम असुल प्रयोग गरी भ्रष्टाचार निवारण ऐन बोमोजिम सजायको माग दाबी सहित मुद्दा दायर गरेको हो। उनीहरूले सड़क निर्माणको लागत इस्टिमेट र सम्झौता बोमोजिम 1,160 मिटरको नयाँ ट्र्याक खोल्नुपर्ने काम भए पनि कार्य नै नगरी झुटा विवरण बनाएको अख्तियारको प्रतिवेदनमा उल्लेख गरिएको छ। नयाँ ट्र्याक खोलेको भनी झुटा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बुझाइएको अख्तियारले बुझाएको आरोप पत्रमा उल्लेख गरिएको छ।
बाँकीमा वन अतिक्रमण बढेको वन डिभिजन कार्यालय जनाएको छ। वन डिभिजन कार्यालयका प्रमुख मोहन श्रेष्ठले हरेक वर्ष आउने बाढीसँगै वन अतिक्रमण बढ्दो क्रममा रहेको बताउनुभयो। बाँकीमा हालसम्म 8,166 हेक्टर वन अतिक्रमण भएको कार्यालयको तथ्याङ्क छ। वन क्षेत्र अतिक्रमण गरेर बसेका 4,034 घरधुरीले अहिले पनि जमिन छाड्न नमानेको कार्यालयले जनाएको छ। बाढी पीडितले सुरुमा अस्थायी बस्ती बसाल्दै आए पनि पछि जमिन छाड्न नमान्ने भएकाले समस्या बढेको छ। विपद व्यवस्थापनका नाममा अस्थायी टहरा बनाएर बस्ती बसालेसँगै वन अतिक्रमण बढेको भन्दै प्रमुख श्रेष्ठले विपदकै कारण वन संरक्षणमा निकै चुनौती बढेको बताउनुभयो। प्रत्येक वर्ष बाढी पीडितले वन क्षेत्रमा अस्थायी टहरा बनाएर बस्न थालेपछि अतिक्रमण बढिरहेको र वन क्षेत्र खुम्सिँदै गएको उहाँको भनाइ छ। कार्यालयका अनुसार राप्ती सुनारी डुडुवा र नरेनापुर गाउँपालिकामा वन अतिक्रमण धेरै हुने भएको छ। बाढीबाट पीडित भएर वनमा आश्रय लिएर बसेकाहरू स्थायी रूपमै जमिन अतिक्रमण गरेर बस्न खोजेपछि वनको जमिन फिर्ता गराउन वन कार्यालय एक्लैलाई कठिन भएको प्रमुख श्रेष्ठको भनाइ छ। प्रमुख जिल्लाधिकारी मदन भुजेलले राजनीतिक आवरणमै अतिक्रमण भइरहेका भन्दै स्थानीयवासी राजनीतिक दल र विभिन्न सरकला निकायसँग साझा प्रतिबद्धतासहित वन अतिक्रमणमा नजुटेसम्म अतिक्रमण रोक्न गाह्रो हुने भएको उहाँको भनाइ छ।
सुनको मूल्य लगातार उकालो लागेपछि तीज लगायतका मुख्य चाडपर्वको बेला पनि सुर्खेतका धेरै जसो सुनसानी पसल सुनसान बनेका छन्। सुनको मूल्य बढेर तोलाको 72,000 रुपियाँ नागेपछि सुन किन्नेको ग्राहक नभएको व्यवसायहरूको भनाइ छ। सुनौ यसै सम्बन्धी तयार पारेको एक रेडियो सामग्री।
मुख्य चाडपर्व नजिकै गर्दा सुनको मूल्य बढेसँगै वीरेन्द्रनगरका सुन पसलहरू सुनसान देखिन्छन्। एक्कासी आकाशीको सुनको मूल्यका कारण यो वर्ष सुनका गरगहना किन्न दैनिक जसो आउने गरेको भए पनि रेट मात्रै बुझेर घर फर्कने गरेको बताउनुहुन्छ ग्राहक वीरेन्द्रनगरका कविता देवी रावत।
पहिला अलि ठिकै थियो, लगभग अहिले त एकदमै बढी भइरहेछ, किन्ने काम पनि बढी हुन्छ। अहिले त पसल जुन पसलमा गयो सुनको पसलमा एकजना मान्छे छैन, त्यहाँ कोही पनि छैन, सुनसानै छ। त्यस कारणले सुनको भाउ घटाउने प्रक्रियामा जानु पर्यो। म पनि प्रत्येक दिन प्रत्येक पसलमा गएर सोध्छु अनि रेट थाहा पाउँछु, म पनि फरक फरकेर गइरहेछु।
त्यसको मुखैमा सुनको मूल्य बढेको भन्दै सुनका गरगहना लाउने रहर अधुरै भएको समेत केही दिदी बहिनीको दुखेसो छ। पोहोरको तुलनामा यो वर्ष मूल्य आकाशिएपछि सुन लाउने रहर मात्र भएर नहुने भन्दै आफ्नो घाँटी हेरी हात निल्नु पर्छ भन्नुहुन्छ ग्राहक विनिता महत्तरा र हिमानी रोकाए।
जति अब सुनको महँगी छ त्यति नै लाउने इच्छा बढ्दै जान्छ महिला सुनको महँगी भएर पनि त किन्ने इच्छा लाग्यो है, लाउने इच्छा लाग्छ तर पैसा हुन्न, अब कसरी लाउने, अब रहर त महिला मान्छेहरूलाई लागिहाल्छ अनि त्यही भएर फर्केर तर्सेर जानु
जति छ त्यति नै लाउने, अर्काको देखेने भने छैन, आफूसँग क्षमता जति छ त्यति नै लाउने त हो। अब अर्काको देखेर अलिक बढिरहेको छ त्यसले हामी लगाऊँ भन्ने पनि आफ्नो क्षमताले धान्नु पर्यो होइन, घेटिएर हार निल्नुपर्छ भन्छन् नि, त्यस्तै हो के, आफूले जति सकिन्छ त्यति आफैमा सन्तुष्टि हुनुपर्छ।
सुनचाँदीको भाव बढेकै कारण अघिल्ला वर्षहरूमा तीजको समयमा व्यापारीहरूलाई भ्याइ नभ्याइ हुने गरेको भए पनि यो वर्ष भने पसल सुनसान देखिन्छन्। यता सुर्खेतको वीरेन्द्रनगरका व्यापारी डम्बर सुनार अधिकांश ग्राहकहरू सुन पसलहरूमा सुन किन्न आउने गरेको भए पनि मूल्य मात्रै बुझेर फर्कने गरेको बताउनुहुन्छ।
सुनको मूल्य आँखा बढेको हुनाले व्यापारमा धेरै गिरावट छ, पहिला जस्तो व्यापार व्यवसाय अहिले छैन, ग्राहक वर्ग पनि अब हजुरहरू आउनुहुन्थ्यो, अब सुनको अब भाउ घटेको छ भनेर लिनुहुन्थ्यो भने अहिले अब आउनुहुन्छ सोध्नुहुन्छ, अब सुन बढेको हुनाले त्यति अब लिनु हुँदैन भनौँ।
त्यस्तै गरी सुनको मूल्य बढेसँगै बजारमा सुनको व्यापार पोहोरको तुलनामा वात्तै घटेको बताउनुहुन्छ पञ्चरत्न सुनचाँदी पसलका व्यवसायी र टिम्पु मिजार।
अहिले सुनचाँदी व्यवसायसँगमा एकदमै समस्या नै भएको छ अनि सबै व्यापारीहरूलाई सुनचाँदी व्यवसायसँगमा धेरै सङ्कट आएको छ। योभन्दा गएको वर्षमा धेरै नै व्यापार राम्रो थियो, सुनको भाउ धेरै कम थियो, अहिले चाहिँ एकदमै 81 बढेको हो, तर त्यसले गर्दाखेरि अहिले धेरै मर्कामा परेको छ। योभन्दा अगाडिको वर्ष राम्रो व्यापार भएको थियो र धेरै चेलीहरूले पनि गरगहनाहरू लगाएको थियो। सुनको भाउको रेट सुन्ने बित्तिकै उहाँहरू तर्सिनुहुन्छ अनि धेरैले लगाउनु भएको छैन, किन्नु भएको छैन, खालि प्राइस मात्र सोध्ने अनि हिँड्ने मात्र भएको छ, दिनमा त एउटा सामान बिक्न पनि गाह्रो भएको छ।
पसलमा यही हो कि अलिकति चाप अलिक कम परेको छ, बाँकी चाहिँ अब इमर्जेन्सी हुने ग्राहकले आपतकालीन चाहिने चाहिँ लिनु भएको छ, बाँकी चाहिँ त्यस्तो प्रभाव चाहिँ केही परेको छैन।
सुनको मूल्य बढेसँगै ग्राहकहरू पुराना गरगहना साँडफेरका लागि आउने गरेको भए पनि व्यवसायीहरूले भने व्यापार नभएका कारण पुराना गरगहना किन्न नसकेको बताउने गरेका छन्।
मेरी खबरमा छिमेक सिरिफहरूसँगै अन्य खबर बाँकी नै छन्, अहिले भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुनको भाव बढेपछि सुर्खेतका सुनचाँदी पसल सुनसान, व्यापार ठप्प भएको व्यवसायको भनाई, भ्रष्टाचार गरेको आरोपमा सुर्खेतको सिम्ता गाउँपालिकाका सब इन्जिनियरसहित 5 विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। जिल्ला अदालत चितवनले पत्रकार शालिकराम सपुडा सैनिकको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तुता रवि लामी छाने सहित 3 थप 5 थुनामा राख्न अनुमति दिएको छ। रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले 3 थप 5 थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएको बताउनु भएको छ। चितवन प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै हिरासतमै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न अदालतसँग आग्रह गर्दै 3 अदालतमा उपस्थित गराएको हो। पत्रकार शालिकराम पुडा सैनिकलाई आत्महत्या गर्न दुस्साहस गरेको आरोपमा लामिछाने सहित युवराज कणेल र अस्मिता कार्कीलाई प्रहरीले गत बिहिबार नियन्त्रणमा लिएको हो। उनीहरूलाई 5 हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सकिए पनि अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीको भनाइ छ। पुडा सैनिकको पोस्टमार्टम रिपोर्ट आइसकेको र तीनजनाकै प्रारम्भिक चरणको बयान सकिएको जनाएको छ। रविलाई फसाउन खोजिएको भन्दै उहाँका समर्थकले चितवनमा दिनहुँ जसो प्रदर्शन गरिरहेका छन् भने सामाजिक सञ्जालमा पनि त्यो प्रकरणले निकै चर्चा पाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। बालुवाटारमा करिब 2.5 घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले दक्षिणपन्थी र उग्र वामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै प्रमुख राजनीतिक दलहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व लिएको 17 महिनापछि पहिलोपटक सर्वदलीय बैठक बोलाएर यस्तो सहयोगको आग्रह गर्नुभएको हो। ओलीले लोकतन्त्र गणतन्त्रको एजेन्डामा एक भएका दलहरू फेरि एकपटक एकजुट हुनुपर्ने आवश्यकता रहेको औल्याउनु भएको छ। प्रधानमन्त्री ओलीले बैठकको सुरुमा विषय परिवेशसँगै गणतन्त्र, संविधान, लोकतन्त्र, संहितामाथि निरन्तर आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। बैठकमा सहभागी दलका शीर्ष नेताहरूले प्रधानमन्त्रीको धारणामा सहमत हुँदै लोकतन्त्र, गणतन्त्र र गणतन्त्र प्राप्त उपलब्धिको रक्षा गर्न सरकारलाई साथ दिन तयार रहेको धारणा राखेका छन्। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलप्रति असुहीन बनेर कहीँ पुग्न नसकिने भन्दै सरकारको काम कारवाहीमा परिवर्तन गर्न आग्रह गर्नुभएको छ। बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन लगायतका विषयमा आफ्नो पार्टीले राखेको माग पूरा गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। यस्तै राजपाका अध्यक्ष राजकिशोर यादवले पनि संविधान संशोधनको मुद्दालाई अघि सार्नु भएको छ।
अविरल वर्षासँगै आएको पहिरोले क्षतिग्रस्त भएको सडक मर्मत नहुँदा रुकुम पश्चिमका यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। रुकुम पश्चिमको सदरमुकामबाट बाहिरिने र भित्रिने यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्। बिग्रेकै सडक मर्मतमा जिम्मेवार निकायले चासो नदिँदा जोखिमपूर्ण यात्रा गर्नु परेको यात्रुहरूको गुनासो छ। यात्रासँगै यातायात व्यवसायीले पनि जोखिम मोलेरै सवारी साधन चलाउन बाध्य भएको गुनासो गरेका छन्। समयमै मर्मत तथा पहिरो र माटो नपन्छाउँदा दुर्घटनाको जोखिम समेत बढेको उनीहरूको भनाइ छ। रुकुम पश्चिमको 8 बिस्कुट नगरपालिका, सानीभेरी गाउँपालिका, चौजहारी नगरपालिका, त्रिवेणी नगरपालिका लगायतका विभिन्न पालिकाहरू जोड्ने सडकहरू भत्किएका छन्।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको 6 महिनाभित्रै कालीकोटमा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार गर्ने आश्वासन दिनुभएको छ। गृह जिल्ला कालीकोट पुगेर मुख्यमन्त्री शाहीले यस्तो आश्वासन दिनुभएको हो। उहाँले विद्युत प्रसारण लाइन विस्तारका लागि आवश्यक सहयोग गर्न कालीकोटका प्रमुख जिल्ला अधिकारी र खडचक र नगरपालिकाका प्रमुखलाई निर्देशन समेत दिनुभएको छ। अहिले कर्णाली करिडोरमा धमाधम लाइन विस्तारको काम चलिरहेको छ। यस्तै नेपाल विद्युत प्राधिकरणको दैलेख कालीकोट विद्युत प्रसारण लाइन विस्तारको आयोजनाका प्रमुख सुरेन्द्र चौधरीले विद्युत प्रसारण लाइन विस्तारको कार्य तीव्रताका साथ अघि बढेको बताउनुभयो। तर बीचमा पर्ने केही रुख काट्न र कालीकोटमा सदरमुकाम मानमामा सब स्टेसन निर्माणका लागि पर्याप्त जग्गाको समस्या रहेको उहाँले बताउनुभयो।
कालोपत्री गरेको 2 वर्षसम्म पनि बाजुराको साफे मार्तरी सडकको अवस्थामा सुधार नआउँदा सर्वसाधारणलाई समस्या भएको छ। सडक छेउबाट पहिरो खस्ने क्रम नरोकिएपछि प्रत्येक वर्ष मनसुनमा सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई समस्या हुने गरेको हो। नेपाल प्रहरीका सही उद्धव सिंह भाटले साफे मार्तरी सडक प्रत्येक दिन जसो अवरुद्ध हुने गरेको बताउनु भएको छ। 57 किलोमिटर मध्ये 30 किलोमिटर पहिलो र 27 किलोमिटर बाटो पछि कालोपत्री गरेको हो। पहिले कालोपत्री गरिएको बाजुगारदेखि मार्तरीसम्मको बाटोमा बढी समस्या हुने गरेको छ।
सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृतिसँग जोडिएको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा पर्व सुरु भएको छ। गौरा पर्व अन्तर्गत हिजो बिरोडा पञ्चमी घर घरमा राखेर बिरोडा राखिएको छ। घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पित्तल भाँडाले बाहिरपट्टि 5 ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिँगारेर पञ्च अन्न, गहुँ, मास, गहत, गोरास र कैलो धोएर राख्ने चलन समेत रहेको छ। गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडामा बिरुडा अर्थात् 5 थरीका गेडागुडी भिजाउने गर्दछन्। गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजा अर्चनालाई बिरुडा अक्षता प्रसादका रूपमा ग्रहण समेत गर्ने चलन रहेको छ।
विकास कोष स्थापना गरी बाँकेको बागेश्वरी मन्दिर क्षेत्रको विकास निरन्तरतामा स्थायी विधि निर्माण गर्न विभिन्न पक्षले ध्यानाकर्षण गराएका छन्। प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई नेपालगञ्ज समृद्धिको आधारका रूपमा लिँदै विभिन्न पक्षले वृहत बागेश्वरी परियोजना प्रस्ताव गरेका छन्। नेपालगञ्जमा विभिन्न पक्ष बीचको अन्तर्क्रियामा सहभागी बाँकेका अगुवाहरूले वृहत बागेश्वरी परियोजना अघि सार नेपाल सरकारको ध्यान आकर्षण गराएका हुन्। बागेश्वरीको विकासलाई लिएर बहस शुरू गरेको विकासका लागि नागरिक सरकार समिति बाँकेले आयोजना गरेको अन्तर्क्रियामा सहभागी बागेश्वरी मन्दिर क्षेत्र विकासका विविध अवधारणा सुझाएका हुन्। बागेश्वरीको ऐतिहासिक पृष्ठभूमि चर्चा गर्दै सहभागीले नेपालगंज मात्र नभई पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ बागेश्वरीका लागि वृहत परियोजना प्रस्ताव गरेका छन्। बागेश्वरीमा सट निर्माण सम्बन्धी विवादले दिनहुँ जसो यसबारे छलफल हुने गरेको छ। नेपालगंजका पूर्व नगर प्रमुख विजय कुमार गुप्ताले अर्बको सम्पत्ति खोजी गर्न नलागेर सट संस्कृतिमा अल्झिएको गुठीबाट ठूलो आशा गर्न नसकिने तर्क गर्नुभएको छ। संस्कृतिविद डाक्टर राजकुमार सुवेदीले मन्दिरमा अहिले चलिरहेको सटर बनाउने विषयमा विवाद वा बहस गर्नुभन्दा मास्टर प्लान बनाएर अगाडि बढ्न सुझाव दिनुभएको छ। पर्यटन मन्त्रालयले बागेश्वरी मन्दिरको गुरु योजनाका बारेमा धेरै पहिले खाका तयार गरेको भए पनि त्यो अगाडि बढ्न सकेको छैन। नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले विवाद चर्काउनुभन्दा साझा धारणा बनाएर अघि बढ्नुपर्ने औल्याउनु भएको छ।
हामीसँग खेल खबर सँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँले सबैको मनसुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सिमेक्स रेफरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङमा एनसेलको टावरमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालयले अज्ञात समूहले शान्तिनगर गाउँपालिका 5 रगैचामा रहेको टावरमाथि आगजनी गरेको जनाएको छ। दाङका डीएसपी विनोद विक्रम शाहले आगजनीबाट टावरको जेनेरेटर वा तारमा क्षति पुगेको बताउनु भएको छ। आगलाई कसैले जिम्मेवारी नलिए पनि नेत्र विक्रम चन्द समूहले आगजनी गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
साफे बगर नगरपालिकामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ। चट्याङ लागेर वडा नम्बर 11 देवीस्थानका 27 वर्षका बजिर बोहराको मृत्यु भएको वडा अध्यक्ष गणेश बहादुर खड्काले बताउनुभयो। देउली खाँदबाट घर जाने क्रममा धामी गाउँमा चट्याङ लाग्दा बोहराको घटनास्थलमै मृत्यु भएको हो।
कालीकोटको पचाल झरना गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। स्थानीयलाई स्वास्थ्य क्षेत्रमा सहज पहुँचका लागि भन्दै एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ। 9 स्थानीय तहमध्ये सड़कको पहुँच पुगेका स्थानीय तहहरूले बिरामी बोक्ने एम्बुलेन्स खरिद गरेका हुन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एम्बुलेन्सको उद्घाटन गर्नुभएको हो। गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले अधिकांश वडाहरूमा सड़क पुगिसकेकाले जनताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताउनु भएको हो। यस्तै राजकोट नगरपालिकाले पनि एम्बुलेन्स खरिद गरी एक हप्ताभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको नगर प्रमुख काशीचन्द्र बरालले बताउनु भएको छ। पचाल पलाता गाउँपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले पनि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराउनु भएको छ। सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै नेता नेपालले 7 नोट अफ डिसेन्ट दर्ता गराउनु भएको हो। प्रस्तावमा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्ष दुवैदेखि सबै व्यक्तिमा लागू गर्न माग गरिएको छ। यस्तै नेता नेपालले विधानले तोके अनुसार कुनै पनि पार्टी कमिटीका बैठक नबसेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो।
मेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा रहेको परमाणु हतियारबारे विश्वले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताउनु भएको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतले परमाणु हतियार पहिले प्रयोग नगर्ने नीतिमा पुनर्विचार गर्न सक्ने बताएपछि खानको यस्तो प्रतिक्रिया आएको हो। केही दिन अघि सिंहले भारत र नीतिमा प्रतिबद्ध रहे पनि भविष्यमा परिस्थितिमा निर्भर रहने बताउनु भएको थियो। पाकिस्तानी प्रधानमन्त्री खानले यो चुनौती पाकिस्तान र भारतका अल्पसंख्यकका लागि पनि भएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू काश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्नुभएको छ। ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्विटर मार्फत दिनुभएको छ। ट्रम्पले दुवै नेता तथा व्यापार रणनीतिक साझेदार तथा भारत तथा पाकिस्तान बीच काश्मीरमा देखिएको तनाव कम गर्ने बारे कुरा भएको बताउनु भएको छ।
भेरी खबरको अन्तिममा लागौं। अब खेल खबरतर्फ एबीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछन्। ललितपुरको लगन खेल स्थित आर्मी कवर हलमा हुने खेलमा नेपाल र मालदिव्स प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाललाई अघिल्लो चरण पुग्न मालदिव्सलाई आज हराउनै पर्ने दबाव रहेको छ। विजेता टीमले सेमी फाइनलको यात्रा तय गर्नेछ। दुवै टोली प्रतियोगितामा जितविहीन रहेका छन्। समूह एको पहिलो खेलमा दुवै टीम किर्गिन स्थानसँग पराजित भएका थिए। समूह एबाट अघिल्लो चरण पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ। नेपाल र मालदिव्स बीचको विजेता टोलीले सेमी फाइनलमा स्थान बनाउनेछ। यस्तै आज हुने अर्को खेलमा समूह बीबाट उज्बेकिस्तान अफगानिस्तान भेट्नेछन्। सेमी फाइनल नजिक पुगेको उज्बेकिस्तान जित निकाल्दै 100% नतिजा आत्मसात गर्ने योजनामा रहेको छ। उज्बेकिस्तानले यसअघि तुर्किमिस्तान र बंगलादेशलाई हराएको छ। अघिल्लो चरण प्रवेशको यात्रा सहज बनाउन अफगानिस्तानलाई समेत बलियो प्रतिद्वन्दी विरूद्ध जित निकाल्न आवश्यक रहेको छ। यस्तै आजै साँझ 7 बजे हुने खेलमा तुर्किमिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना बाँकी राख्न तुर्किमिस्तानलाई जित आवश्यक छ। पहिलो खेलमा तुर्किमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्बेकिस्तानसँग हार बेहोरेको छ। बंगलादेशलाई समेत अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना जीवित राख्न तुर्किमिस्तान विरुद्धको अप्रत्याशित जित निकाल्न आवश्यक देखिन्छ।
र 5 संस्करणको 15 वर्ष मुनिको साफ पुरुष फुटबल च्याम्पियनसिप आजबाट भारतमा सुरु हुँदैछ। भारतको कल्याणीमा हुने च्याम्पियनसिपमा नेपालले भोलि घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ। हालसम्म 15 वर्ष मुनिको च्याम्पियनसिप जित्न नसकेको नेपालले 5 संस्करणमा भने उपाधि जित्ने दावी गरेको छ। प्रतियोगितामा नेपाल सहित साबिकको विजेता बंगलादेश, भारत, श्रीलंका र भूटान रहेका छन्। राउन्ड रोबिनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष 2 टोलीले उपाधिका लागि खेल्नेछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुनको भाव बढेपछि सुर्खेतका सुन चाँदी पसल सुनसान, व्यापार ठप्प भएको व्यवसायीको भनाई।
भ्रष्टाचार गरेको आरोपमा सुर्खेतको सिम्ता गाउँपालिकाका सब इन्जिनियर सहित 5 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता।
बाँकेमा राजनैतिक आडमा वन अतिक्रमण हुँदा हटाउन समस्या भएको वन कार्यालयको भनाई। सुदूरपश्चिममा मौलिक पर्व गौराको रौनक सुरु।
र एबीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले आज दोस्रो खेल, मालदिवसँग खेल्ने नेपाललाई जित्नै पर्ने दबाव। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि डिलु र मधुमन बिदा हुन्छौँ। नमस्ते।